नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म पिटी लोप्सन। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि सुन्न सक्नुहुन्छ। बुधबारको कार्यक्रम आर्थिक विशेष कार्यक्रममा आज हामी प्रस्तुत गर्छौं। चैत लागेपछि शेयर बजार क्रमशः उकालो लागिरहेको छ। चैत 1 गते 1347.09 अंकमा रहेको शेयर बजार परिसूचक त्यस यता निरन्तर 263.53 अंकले बढेर 1610.62 अंकमा पुगेको छ। किन बढ़िरहेको छ त शेयर बजार? कुराकानी गर्नेछौ शेयर व्यवसाय अनन्त कुमार पौडेलसँग।
यसरी एकैचोटि यसरी स्पिड ब्रेक लागेर बढ्नुपर्ने त्यस्तो एकदमै क्लियर कारण चाहिँ केही पनि थिएन। त्यसलाई चाहिँ अब यो कुनै स्पेसियल कारण नभइकन बढेको हुनाले यसलाई चाहिँ स्वाभाविक चाहिँ ग्रोथ बढाइ चाहिँ भन्न मिल्दैन, किनभने एकै दिन सर्किट ब्रेक लागेर बढ्नुपर्ने त्यो कुनै कम्पनीको चाहिँ क्लियर ब्यालेन्स सिट आएको होइन, कसैको डिक्लेयर आएको होइन। होइन,
शेयरमा लगानी गर्दा के कुरामा ध्यान दिनुपर्छ त? नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष डाक्टर आत्मराम घिमिरेसँग गरिएको कुराकानी।
कुनै पनि राम्रो कम्पनीको सेयर चाहिँ 4 पैसा बढी परे पनि तिरेर किन्यो त्यो चाहिँ लङ टर्म इन्भेस्टमेन्ट गर्नुभयो राम्रो कम्पनीमा भने जहिले पनि मतलब टोटल्ली नोक्सान चाहिँ खाँदैन।
सेयर दलालले काठमाडौँ उपत्यका बाहिरका शहरमा पनि शाखा खोलेर सेयर कारोबार गर्न थालेका छन्। यसैका बारेमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीसँग कुराकानी गर्नेछौ।
उपत्यका बाहिरबाट चाहिँ कारोबार भइरहेछ भने त्यसले पनि यसमा योगदान गरेछ।
तर सुरुमा साताभरिका मुख्य आर्थिक खबर साथी ऋग्वेद शर्माबाट।
नेपालले मागे जति पेट्रोलियम पदार्थ र ग्यास भारतले उपलब्ध गराउनु पर्ने र त्यसो हुन नसके नेपालले तेस्रो मुलुकबाट आयात गर्न सक्ने प्रावधान सहित नेपाल र भारतबीच इन्धन सम्झौता नवीकरण भएको छ। भारत भ्रमणमा रहेका आपूर्ति मन्त्री दीपक बोहरा र भारतीय समकक्षी धर्मेन्द्र प्रधानको उपस्थितिमा नेपाल आयल निगम र भारतीय आयल निगमका अधिकारीबीच अस्ति सोमबार सम्झौतामा हस्ताक्षर भएको हो। नेपालले तेस्रो मुलुकबाट कच्चा तेल किनेर भारतमा प्रशोधन गरी नेपालमा ल्याउने बाटो समेत सम्झौताले खोलेको छ। नाकाबन्दीको समयमा नेपालले मागे जति तेल भारतले दिन इन्कार गरेका कारण अब त्यस्तो अवस्था नहोस् भनेर नयाँ प्रावधान राखिएको हो। सम्झौता अनुसार भारतले अब सिमाना नजिकको डिपोबाट नेपाललाई तेल उपलब्ध गराउनेछ। सम्झौतामा भारतीय आयल निगमले लिँदै आएको नाफाको मार्जिन समेत घटाइएको छ। भारतले आफ्नो नाफाको मार्जिन 2.5%-2% घटाएका कारण तेल आपूर्ति केही हदसम्म सस्तो हुने जानकारी निगमका अधिकारीहरूले दिएका छन्। भारतीय आयल निगमले नेपाललाई ग्यास आपूर्तिका लागि वीरगंज नजिकै सुविधा सम्पन्न र ठूलो क्षमताको डिपो उपलब्ध गराउने ग्यारेन्टी समेत गरेको छ। आईओसीले अबको 1.5 वर्षपछि नेपाल आउने ग्यासको भण्डारण र लोड सेडिङ मुजफ्फरपुर क्षेत्रमा गर्ने भएको छ। प्रतिबन्धित 500 र 1000 दरका भारू नोट सटहीको सीमा बढाउन नेपालले गरेको आग्रह भारतले अस्वीकार गरेको छ। भारू सटहीको प्रक्रिया टुङ्गाउन नेपाल आएको भारतीय टोलीले प्रति व्यक्ति भारू 4500 साट्न सकिने बताएपछि राष्ट्र बैंकले सीमा बढाउन आग्रह गरेको थियो। नेपालको प्रस्ताव अस्वीकार गर्दै अस्ति सोमबारको बैठकमा भारतीय टोलीले भारू सटहीमा सीमा बढाउन नसकिने स्पष्ट पारेको हो। भारतीय पक्षले आफ्नो निर्णय बदल्न नचाहेपछि राष्ट्र बैंकले सरोकारवालासँग छलफल गरेर मात्र जवाफ पठाउने भएको छ। प्रति व्यक्ति भारू 4500 बढी सटही सुविधा दिन भारत तयार नभएपछि अब सरकारले उच्च तहबाटै भारतीय सरकारसँग छलफल गर्नुपर्ने अर्थ मन्त्रालयका सहसचिव आनन्द ढकालले बताउनुभयो। भारतीय टोली भने अस्ति नै भारत फर्किएको छ। रिजर्भ बैंक अफ इण्डिया आरबीआई की कार्यकारी निर्देशक दीपाली पन्त जोशीको नेतृत्वमा भारतीय टोली शनिबार नेपाल आएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनिया राष्ट्रपति सी जिनपिङ बीच भएको वान बेल्ट वान रोड अवधारणालाई नेपालमा छिट्टै अगाडि बढाउने भएको समझदारीले व्यवसायी उत्साहित भएका छन्। ओबीओआर नेपाल अन्तर्राष्ट्रिय व्यापार तथा लगानी मञ्चले प्रेस विज्ञप्ति जारी गरी समझदारी कार्यान्वयन गर्न समेत प्रतिबद्ध रहेको जनाएको छ। नेपालको व्यापार व्यवसाय पर्यटन र समग्र आर्थिक तथा सामाजिक विकासका लागि मित्र राष्ट्र चीनद्वारा अघि सारिएको वान बेल्ट वान रोड अवधारणा अन्तर्गत 70 देशमा सञ्जाल रहेको छ। विज्ञप्तिमा भनिएको छ, नेपालको पूर्वाधार विकासका लागि वैदेशिक लगानी नीति, योजना लगायत क्षेत्रमा सम्भाव्यता अध्ययन तथा लगानी वातावरणका लागि दुई देशबीच समझदारी भएकोमा नेपाली जनता र उद्योगी व्यवसायीहरू उत्साहित भएका छन्। समझदारी ऐतिहासिक तथा सकारात्मक कदम भएको र अवधारणा कार्यान्वयनका लागि वातावरण बनाउन कटिबद्ध रहने मञ्चका अध्यक्ष भास्कर राज राजकर्णिकारले बताउनुभयो। एसियाली विकास बैंक एडीबीले सन् 2017 देशको आर्थिक वृद्धि 5.2 देखि 6.2% बीचमा हुने प्रक्षेपण गरेको छ। बैंकले हिजो पत्रकार सम्मेलन गरेर मुद्रास्फीति सरकारी लक्ष्यभन्दा कम 6%देखि 6.5% बीचमा रहने अनुमान पनि गरेको छ। विप्रेषण आमदानीमा कमी आएका कारण सेवा क्षेत्र खुम्चिएको भए पनि कृषि उत्पादनमा भएको अधिक वृद्धि आर्थिक वर्ष 2073-74 पछिल्ला दुई त्रैमासिकमा भूकम्पपछिको पुननिर्माणले लिएको गतिबाट सिर्जित सम्भावना र लगानीको वातावरणमा आएको सुधारले अघिल्लो पटक आकलन गरिएभन्दा आशालाग्दो आर्थिक परिदृश्य सुनिश्चित भएको एडीबीले जनाएको छ। यस्तै अन्तर्राष्ट्रिय मुद्राकोषले पनि नेपालको आर्थिक वृद्धि दर 5.5% हुने प्रक्षेपण गरेको छ। मुद्रा कोषले भूकम्प र नाकाबन्दीपछि नेपालको आर्थिक अवस्थामा सुधार हुँदै गएको उल्लेख गर्दै आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको हो। नेपालको वित्तीय तथा समग्र आर्थिक अवस्था बुझ्न आएको मुद्रा कोषको आर्टिकल 4 मिशनले हिजो एक प्रतिवेदन सार्वजनिक गर्दै बजेट कार्यान्वयनको अवस्थाप्रति चिन्ता जनाएको छ। कोषले नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको स्तरमै मूल्य वृद्धि दर रहने अपेक्षा गरेको छ। राष्ट्र बैंकले मूल्य वृद्धि दर 7.5% हुने प्रक्षेपण गरेको थियो। नेपालको आर्थिक वृद्धि दरमा उपयुक्त मनसूनका साथै मौद्रिक नीतिले लिएको दिशा र बढ्दै गएको सरकारी खर्चले सहयोग पुर्याउने जनाएको छ।
सुन्नुभयो साताभरिका मुख्य मुख्य आर्थिक खबरहरू साथी ऋग्वेद शर्माबाट। कार्यक्रममा अब कुरा गरौं शेयर बजार परिसूचक नेप्सेको। चैत लागेपछि शेयर बजार क्रमशः उकालो लागिरहेको छ। चैत 1 गते 1347.09 अंकमा रहेको शेयर बजार परिसूचक त्यस यता निरन्तर 263.53 अंकले बढेर 1610.62 अंकमा पुगेको छ। किन बढ़िरहेको छ त शेयर बजार? यसैको सेरोफेरोमा कुराकानी गरौं शेयर व्यवसायी अनन्त कुमार पौडेलसँग।
यो हप्ताको ट्रेन्डलाई हेर्दाखेरि शेयर बजारलाई कसरी विश्लेषण गर्न सकिन्छ?
शेयर बजार अब घट्ने र बढ्ने त शेयर बजारको ट्रेन्ड नै हुने गर्छ। अब अघिल्लो हप्ताको ट्रेन्ड हेर्दाखेरि शेयर बजार अलिकति शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको मनोबल अलिकति उच्च रहेको देखिन्छ। अब बजार बढ्ने घट्ने त एउटा बजारको ट्रेन्ड नै हो। अहिले अघिल्लो यो हप्ताको मार्केट ट्रेन्ड हेर्दा चाहिँ अलिकति अपवार्डतिरै गयो। जस्तो आजको हेर्दै पनि 3 चोटि बजार सर्किट लाग्यो। जस्तो अब बजार सर्किट ब्रेकर भन्ने हुन्छ, सर्किट ब्रेकर आजको कारोबारमा 3 चोटि सर्किट ब्रेकर लाग्यो। 3% बढ्दाखेरि चाहिँ 15 मिनट, 4% बढ्दा आधी घन्टा, र 5% बढेर आज फुल समयको लागि कारोबार बन्द भयो। 2 बजे पुरा समय नै कारोबार हुन पाएन। अहिलेको बजार ट्रेन हेर्दाखेरि चाहिँ अलिकति धेरै फ्याक्टरहरूले चाहिँ डिटर्माइन गरिरहेको देखिन्छ। जस्तो एउटा त बिस्तारो सेयरको चाहिँ जस्तो आई पब्लिक अफरिङ, अब एफपिओमा आउने सेयरहरूको सप्लाई कम हुँदै जानु, अहिले नयाँ सेयरहरू खुलेको छैन। दोस्रो कुरा अब अलिकति यो सिजन पनि सुरु भयो। जस्तो विगतको ट्रेन्ड हेर्ने हो भने चैतपछि चाहिँ बजार अलिकति अब बढ्ने ट्रेन्डमै गइरहेको हुन्छ। अब अस्ति बिचमा धेरै नै घटेको थियो। जस्तो 1881 इन्डेक्स 1200 आयो, त्यो बेला पनि त्यस्तो धेरै त्यसरी डाउन जानुपर्ने अवस्था देखिएको थिएन। तर इन्ट्रेस्ट रेट र लिक्विडिटी क्रन्चेसको कारणले गर्दाखेरि चाहिँ रेट घटेको थियो। अब अहिलेको डाटाहरू ब्याङ्करहरूसँग कुरा गर्दाखेरि लिक्विडिटी चाहिँ बिस्तारै सहज हुँदै गइरहेको अवस्था बुझिरहेछ। तैपनि त्यति यो इजिली नै ब्याङ्कहरूले अब तुरुन्तै नै त्यो हिसाबमा लोन दिन सुरु गरेको, सेयरमा लोन दिन सुरु गरिसकेको अवस्था चाहिँ होइन। तर अब भविष्यमा भनौँ न भाइ, अब यो थर्ड क्वार्टर रिपोर्ट सकिसकेपछि वैशाखदेखि लोन दिन सुरु गर्ने, र अब बजारमा पनि अब 9 महिनाको रिपोर्ट पनि आउने ब्याङ्क वित्तीय संस्थाहरूको, त्यो रिपोर्ट पनि सबैको पोजिटिभ नै देखिने। अर्को मेजर फ्याक्टर चाहिँ अहिले अलिकति बजार चलायमान हुनुको प्रमुख कारण भनेको चाहिँ अब राजनीतिक दलहरू बिच सहमतितिर जहाँ उन्मुख भएको, र चुनाव चाहिँ 20 वर्षदेखि नभइरहेको, चुनाव हुने, चुनाव भएपछि चाहिँ अलिकति चाहिँ विकास खर्चहरू पनि हुने, अलिक लिक्विडिटी पनि बढ्ने अवस्थाले गर्दाखेरि बजारमा इन्भेस्टरहरूको सेन्टिमेन्ट पोजिटिभ भएर अहिले यो चाहिँ बढिरहेको देखिन्छ।
यसलाई स्वाभाविक मान्ने कि अस्वाभाविक मान्ने?
यसरी एकैचोटि यसरी स्पिड ब्रेक लागेर बढ्नुपर्ने त्यस्तो एकदमै क्लियर कारण चाहिँ केही पनि थिएन। अब त्यसलाई चाहिँ अब यो कुनै स्पेसियल कारण नभइकन बढेको हुनाले यसलाई चाहिँ स्वाभाविक चाहिँ ग्रोथ बढाइ चाहिँ भन्न मिल्दैन। किनभने एकै दिन सर्किट ब्रेक लागेर बढ्नुपर्ने, त्यो कुनै कम्पनीको चाहिँ क्लियर ब्यालेन्स सिट आएको होइन, कसैको डिक्लेयर आएको होइन, त्यो हिसाबले एकैचोटि यसो सर्किट लागेर बढ्नुपर्ने चाहिँ होइन, त इन्भेस्टरको सेन्टिमेन्ट पोजिटिभ हुँदा बायरहरू बढेर बजार बढ्नु, डिमान्डले बढ्नु त अब डिमान्डले गर्दाखेरि त्यो सर्किट पनि लाग्यो, तर एकैचोटि यसरी सर्किट लागेर बढ्नुपर्ने कारण चाहिँ स्पेसल कारण चाहिँ थिएन।
कतिले चाहिँ भर्खरै मात्र सेयर ब्रोकरहरूले राजधानी बाहिरबाट पनि आफ्नो शाखा खोलेर जुन कारोबार गर्न थाले यसले पनि बजार अलिकति बढी चलायमान बनायो भन्छन्, यसको हिस्सा कति होला यो बजार बढाउनुमा?
अहिले बजार बढाउने त त्यही म अघि नै हजुरलाई भने सेन्टिमेन्टको कुरा भयो, पब्लिक सेन्टिमेन्ट बढ्यो। अब 41 ब्रोकरहरूले चाहिँ देशको विभिन्न ठाउँहरूमा कारोबार सुरु गर्ने भनेको छ, त्यसमध्ये 5-6 चाहिँ सुरु गरिसके, त्यसबाट उल्लेखीय रूपमा नआए पनि अब आउँछ भन्ने चाहिँ सेयर बजार भनेको जहिले पनि पोजे अलिक भविष्यमा राम्रो हुन्छ भनेर लगानी गर्ने हो। अब शाखाबाट पनि कारोबार भोलम बढ्दै कारोबार त्यहाँबाट चाहिँ डिमान्ड क्रिएट हुने हो, डिमान्ड क्रिएट हुँदाखेरि त्यहाँको शाखाको बाहिरबाट भ्याली बाहिरबाट पनि अब चाहिँ सेयर किनबेच गर्न सक्ने भएकोले यहाँ काठमाडौँका इन्भेस्टरहरू पनि उत्साहित भयो। अब बाहिरका इन्भेस्टरहरू त भर्खर किन्न सुरु गर्दैछन्, त्यो हिसाबले पनि अलिकति पोजिटिभ माहौल बनेको जस्तो लाग्छ।
यस प्रकारले बजार उकालो लाग्दाखेरि यहाँहरू जस्तो व्यवसायको मनोबलमा यसले कस्तो प्रभाव, कस्तो उत्साह दिँदो रहेछ?
होइन, बजार बढ्दाखेरि अब इन्भेस्टरहरूको साइकोलोजी अनुसार नै हामी व्यवसायीहरूले ट्रिट गर्ने भएको हुनाले इन्भेस्टरहरू अब अलिकति बढ्दाखेरि पोजिटिभ रियाक्ट हुन्छ, अलिकति भोल्युम पनि बढ्छ। जस्तो हामी व्यवसायीको हिसाबले गर्दाखेरि अस्ति घट्दै बजारमा दिनमा 25-30 करोडको कारोबार हुन्थ्यो, अब बढ्ने बजारमा अहिले 1 अर्बभन्दा बढीको कारोबार हुन थाल्यो। व्यवसायीको हिसाबले पनि अब बढ्ने बजारमा त कारोबार बढ्ने हुनाले त्यो अनुसार हामी व्यवसायलाई राम्रै हुने हो, तर इन्भेस्टरहरू अलिकति बढी उत्साहित भएको बेलामा हाम्रो व्यवसाय पनि अलिकति उत्साहजनक नै बढ्छ। अब फेरि बजार घट्न थाल्यो भने इन्भेस्टरहरू पनि निरुत्साहित हुन्छ, हाम्रो व्यवसाय पनि घट्नेछ। त्यही चाहिँ बजार बढ्ने ट्रेन्डसँगै हाम्रो व्यवसाय कारोबार हाम्रो जति कारोबार भोल्युम बढ्यो त्यो अनुसार हामीले कमिसन पाउने हो। त्यो आधारमा कारोबार भोल्युम बढ्दा त अब मार्केट बढ्दा कारोबार भोल्युम बढ्छ, बढ्नु त हाम्रो लागि राम्रै कुरा हो।
आज फेरि लगभग 42.5 करोड ब्याङ्कको बोनस तथा हकप्रत सेयर सूचीकृत भएको छ, यसले चाहिँ यो अहिलेको बढिरहेको बजारलाई केही मत्थर बनाउँछ, के आकलन गर्नुहुन्छ?
अब बजार बढ्दाखेरि करेक्सन त स्वाभाविक रूपमा हुन्छ नै, बढेको बढै बजार घट्दैन, बढेको बढै बढेपछि बजार एकचोटि घट्छ पनि, करेक्सन हुन्छ। तर अलिकति अब अहिले चाहिँ सेन्टिमेन्ट हो, पब्लिक सेन्टिमेन्ट सेयर सप्लाई बढेपछि सप्लाई साइड बढेपछि डिमान्ड साइड त अटोमेटिक चाहिँ कम हुने हो, तर त्यो सप्लाईलाई चाहिँ जस्तो अहिले भ्याली बाहिर र चाहिँ ब्रोकरहरूको शाखा गइरहेछ त्यहाँबाट पनि डिमान्ड क्रिएट हुन्छ, र अब आउने इन्डिकेटरहरू पोजिटिभ भयो भने त्यो सेयरहरू बिस्तारो खपत हुँदै जाने चाहिँ हुन्छ। त्यो लिस्टिङ सेयर प्रति जति देख्छ नि पोजिटिभ मार्केटमा जति सेयर लिस्टिङ भए पनि त्यो चाहिँ सेयर बिस्तारै चाहिँ खपत हुँदै जान्छ, खपत भएपछि त्यसले सप्लाईले त्यति ठुलो असर चाहिँ गर्दैन।
र यही क्रमले हेर्दाखेरि अबको बजार कता जाला?
अहिलेको तुरुन्तै हेर्दाखेरि यो बजार चाहिँ अलिकति लङ टर्म प्रेडिक्ट गर्न चाहिँ गाह्रो छ, किनभने तुरुन्तै लिक्विडिटीको कुरा पनि त्यति सहज भइरहेको छैन, अब सेयर सप्लाई पनि बढिरहेछ। अब अहिले सर्ट टर्म सर्ट पिरियड हेर्ने हो भने चाहिँ चुनाव पनि हुने अनि बजेट पनि टाइममा आउने, अब चाहिँ सबै कुराहरू चाहिँ स्मुथली हुन्छ भन्ने एक्सपेक्टेसनमा बजार बढ्या हो। अब भोलि कदम कदाति कुनै नेगेटिभ कुराहरू आयो, चुनाव भएन, बजेट त टाइम आइहाल्ला, अझ त्यस्तो कुराहरू कुनै नेगेटिभ कुरा आयो भने फेरि बजारले चाहिँ नेगेटिभ रियाक्ट पनि गर्न सक्छ।
सेयर किनबेच गर्ने जुन लगानीकर्ता हो उनीहरूले चाहिँ कस्तो कुरामा चाहिँ ध्यान पुर्याउनुपर्छ?
अब सेयरबाट लगानी गरिसकेपछि राम्रो कम्पनीहरू चुज गर्यो भने जस्तो राइट मात्रै दिन्छ भनेर त्यसमा लाग्ने भन्दा पनि अलिक डिभिडेन्ड दिने खालको, बोनस सेयर दिने खालको, राम्रो अलिकति अर्निङ पर सेयर हेरेर कम्पनीको नेटवर्क हेरेर लगानी गर्दाखेरि त्यस्तो कम्पनीमा चाहिँ डुब्ने सम्भावना हुँदैन। त्यसबाट चाहिँ रेगुलर ब्याङ्कमा तपाईँले सेभिङमा राखेको ब्याज जस्तै अहिलेको सेयरमा पनि जस्तो अहिलेको दिन धेरै कम्पनीहरू हेऱ्यो भने पिई पनि 20-25 एराउन्डमा छ। पिई रेसियो चाहिँ हामीले जुन क्यालकुलेसन हुन्छ मार्केटमा हेर्ने इन्डिकेटर हो त्यो, त्यो हेरेर लगानी गऱ्यो भने पनि अहिले पनि 3-4% रिटर्न चाहिँ छ भनेको, अहिले सेभिङको नर्मल सेभिङको ब्याज जसरी त ब्याङ्कबाट सेयरमा लगानी गरेको डिभिडेन्डबाट पनि कभर गर्ने भनेपछि अब एउटा त डिभिडेन्ड रिटर्न पनि भयो, अरू मार्केट बढ्दाखेरि क्यापिटल गेन पनि पाइयो, त्यो हिसाबले सेयरमा लगानी गर्दाखेरि डुब्ने सम्भावना चाहिँ क्यालकुलेसन गरेर लगानी गऱ्यो भने डुब्ने सम्भावना चाहिँ कम देख्छु म।
एउटा लगानीकर्तामा के गुणयुक्त हुनुपर्छ?
अहिले लगानीकर्ता चाहिँ कस्तो हुने, एकदमै बजार बढ्दा एक्साइटमेन्ट हुने, अब बढेको बढै गर्छ भनेर एकदम पोजिटिभ मात्रै सोच्ने बढेको बेलामा, घट्ने बेलामा चाहिँ अब बढ्दै बढ्दैन भन्ने खालको चाहिँ हुनु भएन। लगानीकर्ता चाहिँ अलिकति ऱ्यासनल, अलिकति कम्पनीको बारेमा पनि चाहिँ ट्रेन्ड एनालाइसिस गरेर कम्पनीको बारेमा पनि बुझेर बढेको बजार अब बढेको बढै गर्छ भनेर एकदम महँगोमा किन्ने पनि होइन, बढेको बेलामा सेयर बेच्न पनि सक्नु पऱ्यो र घटेको बेलामा सेयर किन्न सक्नु पऱ्यो. बजारको बारेमा अलिकति एनालाइसिस गरेर हल्लामा नलागिकन चाहिँ बजारमा लगानी गर्ने, जस्तै बढेको बेलामा अलिकति धेरै बढ्दाखेरि बेच्ने, घट्दाखेरि किन्ने गर्यो भने बजारमा चाहिँ लङ टर्मसम्म टिक्न सकिन्छ, बजारबाट राम्रो मुनाफा लिन सकिन्छ.
उहाँ हुनुहुन्थ्यो शेयर व्यवसायी अनन्त कुमार पौडेल, शेयर बजारको उक्लिँदो क्रम र अबको बजारको स्थितिबारे बताउँदै. शेयर बजार क्रमशः उकालो लागिरहनुमा शेयर व्यवसाय, लगानीकर्ता, शेयर विश्लेषक तथा नियमनकारी निकाय सबैको आआफ्नै तर्क छ. यसै विषयमा हामीले नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष डाक्टर आत्माराम घिमिरेको विचारलाई पनि लिएका छौं.
होइन, अब यो बजार चाहिँ तपाईँको धेरै अलि स्ट्याग्नेन्ट टाइपमै धेरै 1300-1400 बिचमै चलिरहेको हो. अब अहिले 1300 बसेको धेरै भयो र अलिकति केही चाहिँ पोजिटिभ सिम्टम्सहरू इकोनोमीमा भनौँ न एउटा सकारात्मक कुराहरू, जस्तो कि उदाहरणको लागि चुनाव अलिकति हुन्छ नै भन्ने खालको चाहिँ मुख्य दलहरूको जुन सकारात्मक समाचार सम्प्रेषण भयो, एउटा त्यो रिजनले मान्छेहरूमा भयो. अर्को चाहिँ ब्याङ्कमा जुन एउटा तरलताको अलिकति सङ्कट परेको चाहिँ त्यो केही मत्थर भएको स्थिति आयो. तेस्रो चाहिँ जुन 55 अरब एनएलआइसीमा बसिरहेको लगानीकर्ताहरूको हातमा त्यो पैसा पनि फिर्ता आयो. होइन, यी कारणहरू एउटा हो सामान्य रूपमा. र अर्को चाहिँ के भने मुख्यतया चाहिँ बिमा कम्पनीहरूको चाहिँ यो चाहिँ अलिकति रुमर एउटा बजार हल्लाले चाहिँ प्रभावित गरेको, यसमा चाहिँ त्यसरी बढ्नुपर्ने कारण खास छैन र त्यो बढ्नु नपर्ने हो. हल्ला भनेको चाहिँ यहाँ बिमा कम्पनीले चाहिँ चुक्ता पुँजी अब बढाउँदैछ, 2 अरब बनाउँदैछ, नयाँ कम्पनीहरूलाई लाइसेन्स दिँदैछ भन्ने खालको चाहिँ रुमर हल्ला चाहिँ बजारमा फैलाइयो. र अब यसमा चाहिँ हामीले यो बजारमा कहिले काहीँ चलखेल भन्ने शब्द पनि आउँछ. होइन, यो चलखेलको कुराहरू चाहिँ कतिखेर हुन्छ म पहिल्यैदेखि भन्थेँ नि, जब चाहिँ तपाईँको एउटा लिमिटेड सीमित मात्रामा जब सेयरको सङ्ख्या हुन्छ नि त्यो त्यसमा चाहिँ अलिकति चाहिँ चलखेल गर्न पाइन्छ त्यो हिसाबले भने गर्न सक्छन् लगानीकर्ताले. होइन, अब त्यो हिसाबमा चाहिँ अलिकति भएको हो कि जस्तो मलाई पनि महसुस भएको छ, किनभने कम्पनीको स्थिति चाहिँ 2 दिनमा त्यसरी बदलिँदैन कि 20% चाहिँ प्राइसमा चाहिँ इन्क्रिज हुनुपर्ने गरी 2 दिनमा तात्विक कम्पनीको आर्थिक स्थितिमा त परिवर्तन भएको छैन, तर 2 दिनमा 20% चाहिँ किन 2 दिनमा बढ्नुपर्ने. होइन, त्यस कारणले यो चाहिँ अलिकति अस्वाभाविक हो यो 20% बढ्ने चाहिँ. तर अब सामान्य रूपमा हेर्नुभयो भने यदि उनीहरूले चाहिँ भनौँ 1-2% 2-4% बजार बढ्ने भन्ने चाहिँ त्यो स्वाभाविकमा पर्छ, किनभनेदेखि अहिले बिमा कम्पनीको हामीले हिसाब हेऱ्यौँ भने अहिले अब सामान्य हिसाबमा कुरा गर्दाखेरि अलमोस्ट सबभन्दा लोएस्ट चाहिँ पेडअप भएको कम्पनीहरू पनि नन लाइफ इन्सुरेन्सहरू छ. होइन, र लाइफ इन्सुरेन्सहरू पनि कतिपयको कमै चाहिँ पेडअप क्यापिटल चुक्ता पुँजी छ. त्यसले गर्दाखेरि के छ भने सेयर त सर्ट सप्लाई भयो, जस्तो 25 करोडको कम्पनीको 30% पब्लिकलाई दिया हुन्छ भने जम्मा 7.5 करोडको सेयर, 7.5 नै कति चाहिँ इन्स्टिट्युसनहरूले होल्ड गरेर बसिरहेको हुन्छ भने त्यसको थोरै किता मात्रै बजारमा कारोबार हुन्छ नि, भने मतलब त्यो चाहिँ लाखौँ किता कारोबार हुँदैन. तपाईँले कारोबारको जम्मै अङ्क हेर्नुभयो भने पनि जम्मा चाहिँ 5,000-7,000 किता जम्मा टोटल कारोबार भएको हुन्छ, प्राइस चाहिँ 10-20% बढिया हुन्छ. होइन, त्यस कारणले एउटा सर्ट सप्लाई अफ सेयर्स जुन भयो नि, केही सीमित मात्रा मात्रै त्यो सेयरहरू बजारमा उपलब्ध भएको कारणले पनि चाहिँ अब बढाउन सजिलो भएको हो त्यो. होइन, बढायो भन्दा नि बढाउन सजिलो भएको भन्छु म.
वाणिज्य ब्याङ्क तथा विकास ब्याङ्कहरूको पनि बढेको रहेछ, यसमा चाहिँ खासमा के छ कारण?
अनि यिनीहरूको त तपाईँले मैले चाहिँ हिसाब गर्दाखेरि मलाई चाहिँ के लाग्छ मेरो आफ्नो हिसाबमा भनेदेखि चाहिँ उनीहरूको खास त्यस्तो बढाएको छैन. तपाईँको एनआइबी ब्याङ्कको म उदाहरणै दिन्छु, त्यो वान अफ दि बेस्ट ब्याङ्क भन्छु म अहिले रिटर्नको हिसाबले, जम्मा 600-700 रुपियाँ त्यसको प्राइस छ, 40% दिइरहेछ, 20% क्यास 20% बोनस. होइन, त्यो हिसाबमा उसको प्राइस चाहिँ अब पहिलेको अस्ति न बुम हुँदाखेरि 1200-1300 भएको प्राइस अहिले चाहिँ अब 700 रुपियाँमा छ. होइन, 40% खाँदा त 1200-1400, 500 रुपियाँ घटेर 12x5 भयो भने 700. होइन, त त्यो हिसाबमा त 40% त्यो बोनस होइन नि त, 700 होइन, लगभग 850 हुनुपर्ने हो यदि त्यो बोनस मात्रै घटाउने हो भने. होइन, अब त्यो कारणले गर्दाखेरि चाहिँ के भने तिनीहरू चाहिँ राम्रो छ, तर त्यसको प्राइस चाहिँ तपाईँको घट्दाखेरि चाहिँ एकपटक त आएको थियो 640 पनि 37 होइन, तर चाहिँ तपाईँको त्यसको नर्मल्ली 70-80 थियो, अब 10-15 रुपियाँ 20 रुपियाँ बढाएको छ। खास पर्सेन्टेजमा हेऱ्यौँ भने धेरै ठुलो वृद्धि भएको छैन, त्यसमा बाइकहरूकोमा खासै वृद्धि भएको छैन। र त्यो नहुनुमा एउटा कारण के छ भने पोजिटिभ भए पनि मैले जुन तपाईँलाई अघि बिमा कम्पनीहरूको कुरा गरेँ, ब्याङ्कको कुरा गर्दाखेरि ब्याङ्कमा चाहिँ कसैले यसरी चलखेल गर्न सक्दैन, किनभने ब्याङ्कको त 8 अरबको पुँजी धेरैको हुन लागिसक्यो। त्यसले गर्दा त्यो 8 अरबको 30% हिसाब गऱ्यो भने 240 करोड होइन 2 अरब 40 करोड रुसियर त बजारमा छ नि पब्लिक। त्यसले गर्दाखेरि के भने कसैले चाहिँ 10,000-5,000 किताले चाहिँ मार्केटलाई म्यानिपुलेसन गर्न सक्दैन ब्याङ्कहरूको। तर त्यो कारणले पनि ब्याङ्कहरू चाहिँ के छ भने अब रिटर्न बेस्ड रिटर्न हेर्नुभयो भने तपाईँ अस्ति न्युज नै हाल्थ्यो ब्याङ्कहरूले चाहिँ वर्षको नाफा चाहिँ 6 महिनामै कमाए भएर होइन, त्यस कारण डेफिनेटली उनीहरूको इन्कममा वृद्धि भइरहेछ। तर त्यो डबल भए पनि तर पहिलेको जुन सानो पुँजी थियो सानो पुँजीमा जति थियो अब ठुलो पुँजीमा डबल भए पनि त्यही पर्सेन्टेजमा त नधान्ला, तर पनि ब्याङ्कको त अब राम्रै छ र ब्याङ्कको प्राइसहरू मिनिममै छ जस्तो लाग्छ मलाई। त्यो ब्याङ्कहरू चाहिँ ओभर प्राइस्ड ब्याङ्कहरू छैन। अहिलेको हाम्रो मार्केटलाई हेऱ्यो भने ओभर प्राइस्ड नभएको सेक्टर भनेकै ब्याङ्क हो, ब्याङ्कको चाहिँ रिजनेबल प्राइसिङ छ जस्तो लाग्छ मलाई।
यस्तो बेला चाहिँ लगानीकर्ताहरूले लगानी गर्दा के कुरामा ध्यान दिनुपर्छ, कसरी गर्नुपर्छ लगानी?
होइन सामान्य रूपमा के हेर्ने हो भने मेन त हल्लाको पैसा चाहिँ नलाग्ने। अब अहिले हल्ला चाहिँ त्यो बिमा कम्पनीको चाहिँ त्यो पुँजी बढाउँछ भनेर हल्ला भएर 20% बढ्यो नि, त्यसमा चाहिँ आफू लागेर भने बेकार 20% बढी किन्यो, किनभने त्यो एक त्यसरी 81 बढ्नुपर्ने रिजन छैन मैले भने होइन। त्यो कारणले गर्दाखेरि हल्लाको पछाडि नलाग्ने, तर कुनै पनि राम्रो कम्पनीको सेयर चाहिँ 4 पैसा बढी परे पनि तिरेर किन्यो त्यो चाहिँ लङ टर्म इन्भेस्टमेन्ट गर्नुभयो राम्रो कम्पनीमा भने जहिले पनि मतलब टोटल्ली नोक्सान चाहिँ खाँदैन। जस्तो इभन लाइफ इन्सुरेन्स कम्पनीहरू राम्रो छ र तिनीहरूको चाहिँ सेयर अलिकति बढी पैसा तिरेर किनेर तर लङ टर्म होल्ड गर्ने हो भने चाहिँ है ट्रेडिङ गर्नलाई यस्तो चाहिँ यस्तो ठुलो प्राइसहरूमा किनेर काम लाग्दैन मलाई त्यस्तै लाग्छ।
सुन्नुभयो नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष डाक्टर आत्मराम घिमिरेसँग शेयर बजार क्रमशः उक्लिनुको कारण र शेयर लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरूको बारेमा गरिएको कुराकानी। हामीसँग शेयर दलालले काठमाडौँ उपत्यका बाहिर पनि शाखा खोलेर कारोबार थालेको विषय र यसले शेयर बजारमा पार्ने प्रभावको विषयमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीसँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रममा यतिन्जेलसम्म शेयर बजार क्रमशः उक्लिनुको कारण, शेयर बजारले लिने अबको बाटो र शेयर लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरूको बारेमा गरिएको कुराकानी। फेरि पनि प्रसंग शेयर बजारकै, काठमाडौँ केन्द्रित शेयर कारोबारलाई देशका अन्य ठाउँमा पनि विस्तार गरी आइतबारदेखि 6 शेयर दलालले रिमोट वर्क स्टेशनबाट पनि शेयर कारोबार शुरू गरेका छन्। काठमाडौँ उपत्यका बाहिर पनि शाखा खोलेर कारोबार गर्दा यसले शेयर बजारमा पार्ने प्रभावको विषयमा हामीले नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीसँग कुराकानी गरेका छौं। सुरुमा स्वागत छ यहाँलाई।
धन्यवाद।
क्रमशः शेयर बजार उकालो उक्लिरहेको छ, यसलाई नेपाल स्टक एक्सचेन्जले यसलाई कसरी हेरेको छ?
यो चाहिँ विशुद्ध लगानीकर्ताहरूले नै सिर्जना गरेको माग र आपूर्तिकै कुराले चाहिँ बजारको चाहिँ घटबडको अवस्था आएको हो। अहिले हामीले के बुझिरहेका छौँ भन्दा जुन स्थानीय चुनावको चर्चा छ त्यसमा पनि मिडियालाई वाच गर्दाखेरि त्यस क्षेत्रमा चाहिँ सकारात्मक वातावरण बन्द गइरहेको भन्ने हामीले बुझेका छौँ र लगानीकर्ताले पनि त्यही बुझ्नु भएको छ र यसले चाहिँ राजनीतिक स्थायित्व ल्याउँछ आर्थिक स्थायित्व हुन्छ भन्ने हिसाबले चाहिँ उहाँहरूले त्यसमा जोड दिनुभएको होला। सँगसँगै चाहिँ अहिले रिसेन्टली तपाईँले अघि जुन जोड्नुभयो कि यो उपत्यका बाहिरबाट चाहिँ कारोबार भइरहेछ भन्ने कुरा हो, त्यसले पनि यसमा योगदान गरेका छ। किन भन्दा यो बजारमा बढीभन्दा बढी लगानीकर्ताहरूको पहुँच पुर्याउने जुन उद्देश्यले हामीले आरडब्ल्युएस विस्तार गर्दै थियौँ र अस्तिबाट चाहिँ 6 नयाँ आरडब्ल्युएसले कारोबार सुरु गरे, त्यसले पनि यसमा चाहिँ एउटा माहौल चाहिँ बनाउनमा चाहिँ योगदान गरेको छ भनेर चाहिँ हामी भन्न सक्छौँ।
जुन काठमाडौँ उपत्यका बाहिरबाट धितोपत्र दलालहरूले काम सुरु गरे, यसबाट चाहिँ के अपेक्षा गर्न सकिन्छ यस क्षेत्रमा?
लगानीकर्ता काठमाडौँभित्र पनि छन्, बाहिर पनि छन्। लगानी गर्नु सबैले पाउनुपर्छ भन्नाले दोस्रो बजारको पहुँचमा हामी चाहिँ केन्द्रित छौँ। दोस्रो बजारको पहुँचलाई हामी देशव्यापी बनाउन चाहन्छौँ। देश हाम्रो नियम कानुनले दिएसम्म र हाम्रो प्रविधिले दिएसम्म यसलाई देशभित्र मात्रै होइन अन्तर्राष्ट्रियकरण गर्ने अवस्थामा पनि हामी पुग्नेछौँ एक दिन। र तत्काललाई चाहिँ भनेको चाहिँ देशभित्रकै पहाडदेखि तराईसम्म, पूर्वदेखि पश्चिमसम्म जुनसुकै भेगबाट चाहिँ यो बजारमा चाहिँ कारोबार गर्न सकियोस् भन्ने हो। त्यस सन्दर्भमा हामीले गत वर्षदेखि सेयरहरूको चाहिँ जुन त्यो कागजी कारोबार थियो त्यसलाई हटाएर चाहिँ यो विद्युतीय कारोबारमा लग्यौँ। त्यसले पनि सजिलो बनाएको थियो। प्लस अब अहिले चाहिँ सेयर दलालहरूले पनि यो रिमोट वर्क स्टेसन भन्छौँ हामी र यसलाई चाहिँ सामान्य शब्दमा शाखा भन्न सकिन्छ, त्यसको मुख्य सहरहरूमा चाहिँ पहुँच पुर्याइदिइसकेपछि लगानीकर्ताहरू त्यहाँबाट सम्पर्क गरेर त्यहाँबाट हाम्रो सेयर किनबेचहरू गराउन सक्ने भए।
काठमाडौँ बाहिर, राजधानी बाहिर चाहिँ कस्तो रहेछ सेयरको माग, सेयरको बजार?
समग्रमा त अहिले पनि यो दोस्रो बजार कारोबारमा काठमाडौँकै ठुलो हिस्सा छ र अब चाहिँ यो हुनुको पछाडि धेरै कारणहरू छन्। किनभने काठमाडौँका लगानीकर्ताहरू यो बजारमा बढी अभ्यस्त भइसकेका छन्। अब चाहिँ काठमाडौँ बाहिरका लगानीकर्ताहरूले पनि यो बजारलाई बिस्तारै बुझ्दै जानेछन्, यसमा पहुँच स्थापित गर्दै जानेछन् र कारोबार चाहिँ काठमाडौँ बाहिर पनि उल्लेख्य मात्रामा हुनेछ भन्ने चाहिँ हाम्रो चाहिँ अपेक्षा छ।
र अहिलेसम्म जति पनि कारोबार गर्न थालिएको छ त्यसको अवस्था चाहिँ कस्तो छ, यसले के देखाउँछ?
अहिले आजको दिनमा चाहिँ त 15 पुगे आरडब्ल्युएस काठमाडौँ बाहिर र तिनीहरूको चाहिँ कारोबार विवरणलाई हेर्दाखेरि चाहिँ पहिला चाहिँ 95% काठमाडौँबाट र 5% काठमाडौँ बाहिरबाट हुन्थ्यो होइन। त्यसलाई चाहिँ त्यति उत्साहप्रद अवस्था चाहिँ हामीले भन्न मिलेन। अब चाहिँ क्रमिक अब हामी 18 सहरमा जाँदैछौँ भनेपछि ती सहरहरूको चाहिँ हिस्सा चाहिँ काठमाडौँ बाहिरकै हिस्सा चाहिँ अब क्रमिक रूपमा बढ्दै जानेछ भन्ने चाहिँ हामी भन्न सक्छौँ।
यहाँले भन्नुभयो काठमाडौँमा अभ्यस्त भइसके र काठमाडौँमा त्यो लगानीकर्ताहरूको हिस्सा काठमाडौँकै बढी छ, बाहिरका नहुनुमा सेयर कसरी किन्ने भन्ने थाहा नभएर पनि हुनसक्छ, कसरी किन्न सक्छन् जसले लगानी गर्न चाहन्छन् धितोपत्र बजारमा?
हो, काठमाडौँको कुरा गर्नुहुन्छ भने 33 सेक्युरिटी खरिद बिक्री केन्द्र जुन स्थापना भएको थियो त्योबाटै मान्छेहरू यो सेयर बजारसँग परिचित हुने मौका पाएका थिए, जबकि काठमाडौँ बाहिरका मान्छेहरू चाहिँ यो कुरालाई चाहिँ यो मिडियामा मात्रै सुन्दै आइरहेका थिए होइन। प्रत्यक्ष त्यसमा सहभागी हुन पाउनु र त्यसको बारेमा मात्रै सुन्नु चाहिँ धेरै फरक कुरा हो। त्यही भएर चाहिँ यहाँ काठमाडौँका लगानीकर्ताहरू अभ्यस्त थिए भन्न खोजेको कारण चाहिँ मैले त्यो हो, उनीहरूले चाहेर पनि सम्बन्ध स्थापित गर्न सक्थेनन्, काठमाडौँ नै आउनुपर्थ्यो सेयर कारोबार गर्नका लागि। अनि अब काठमाडौँ बाहिर चाहिँ हामी कहिलेदेखि जान थाल्यौँ भन्दा यो 3-4 मात्रै भएको छ होइन, आरडब्ल्युएस काठमाडौँबाट चाहिँ सुरु भएको र अस्तिबाट मात्रै 6 थपिएका छन् र अब 18 जाँदैछन् जुन मैले भनेपछि चाहेर पनि सम्पर्क गर्न नसकिने अवस्था त्यति बेला थियो भने अब चाहिँ सकिनेछ। तर त्यतिले त्यो मात्रै पर्याप्त हुँदैन, तपाईँले भने जस्तो जानकारी पनि चाहियो र यो बजार त पुँजीको बजार हो, आर्थिक अवस्था पनि हुनु पऱ्यो यसमा सहभागी हुनका लागि होइन, र यो चाहिँ अलिकति प्राविधिक विषय पनि छ, यसमा अलिकति ज्ञान पनि हुनु पऱ्यो, अनि यो जोखिमको विषय छ, त्यो जोखिमलाई वहन गर्ने क्षमता पनि हुनु पऱ्यो। त्यसकारण चाहिँ धेरै कुराहरूले चाहिँ यसमा प्रभाव चाहिँ पारिरहेको हुन्छ, त्यो त्यसलाई चाहिँ अब हाम्रो समाजले बिस्तारै चाहिँ एडजस्ट गर्दै जान्छ जस्तो चाहिँ मलाई लाग्छ।
जुन थपिँदैछन् 18 सहरबाट, एउटा शाखा स्थापना गर्नका लागि मापदण्ड पक्कै पनि तोकिएको होला, के कुरा पुरा गरेर चाहिँ सेयर दलालहरूले त्यो शाखा खोल्न सक्छन्?
यसमा मुख्य कुरा के छ भन्दा हामीले त्यो शाखा खोल्न दिएको हाम्रो अहिलेकै वर्तमानकै सदस्य दलालहरूलाई हो, 50 दलालहरूलाई हो, र उहाँहरूले चाहिँ आफैले अथवा चाहिँ स्थानीय रूपमा कसैलाई चाहिँ साझेदार बनाएर चाहिँ त्यस्तो शाखाहरू खोलिरहनु भएको छ होइन। त्यसमा चाहिँ हामीले चाहिँ केही शर्तहरू राखेका छौँ कि तपाईँहरूको क्यापिटल यति हुनुपर्छ, जस्तो कि अहिले हामीले तपाईँहरूको नेटवर्क चाहिँ 1 करोड हुनैपर्छ भनेका छौँ हामीले, र अफिस स्पेस यस्तो यस्तो हुनुपर्छ भनेर पनि शर्तहरू तोकिरहेका छौँ, भन्दा यति वर्ग स्क्वायर फिटको हुनुपर्छ भनेका छौँ, र प्राविधिक रूपमा तपाईँहरूसँग यस्तो यस्तो कुराहरू, यति कम्प्युटर हुनुपर्छ, यति चाहिँ इन्टरनेटको स्पिडको भएको हुनुपर्छ भनेका छौँ, र जनशक्तिको हिसाबले पनि तपाईँसँग यस्तो यस्तो क्षेत्रमा पढेको काम गरेको जनशक्ति हुनुपर्छ भन्ने कुराहरू राखेका छौँ, र जोखिम व्यवस्थापनको पक्षमा पनि तपाईँहरूले यस्तो यस्तो कुराहरूमा जोखिम व्यवस्थापन यस्तो यस्तो कुराहरूमा ध्यान दिनुपर्छ भन्ने चाहिँ शर्तहरू लिखित रूपमै राखेर हामीले दिएका छौँ, र त्यसमा चाहिँ हामीले ब्रोकरसँग छलफल गऱ्यौँ, धितोपत्र बोर्डसँग छलफल गऱ्यौँ, र त्यस्ता चाहिँ शर्तहरू बनाएर चाहिँ ऊ सबैलाई स्वीकार्य हुने चाहिँ शर्तहरू राखेर नै उहाँहरू चाहिँ जानुभएको हो।
यी मापदण्डहरूसँग एउटा सेवाग्राही अर्थात् लगानीकर्ता यो सँगको सम्बन्ध चाहिँ कस्तो हुन्छ?
पुँजीको कुरा हो, सम्पत्तिको कुरा हो, त्यसकारण चाहिँ मान्छेहरू चाहिँ विश्वस्त हुन चाहन्छ यस्ता कुराहरूमा, कि मैले लगानी गरेपछि मेरो लगानी जोखिममा नपरोस्, म कुनै गलत हातमा नपरौँ, होइन, मैले सेयर किनेपछि मैले सेयर पाउने सुनिश्चित होस्, अथवा मैले बेचेपछि मैले रकम पाउने चाहिँ सुनिश्चित होस्, यी सबै कुराहरू हिसाबहरू पारदर्शी हुन् भन्ने कुराहरू चाहिँ त्यसको सुनिश्चितता चाहिँ लगानीकर्ताहरूले खोजेका हुन्छन्, र हाम्रा हामीले जुन मापदण्डहरू राख्यौँ ती कुराहरूलाई सुनिश्चित गर्नलाई राखेका हौँ, त्यसकारण चाहिँ यसमा चाहिँ लगानीकर्ताहरू विश्वस्त भएर चाहिँ कारोबार गर्न सक्नुहुन्छ।
अब कुरा गरौँ नेप्सेमा थपिएको केही सेयरका सन्दर्भमा, जस्तो लगानीकर्ताले के अपेक्षा गर्न सक्छन् अथवा लगानीकर्ताका लागि यसले चाहिँ कस्तो सहयोग पुर्याउँछ?
यसमा यसका दुई पक्षहरू छन्, जुन हाम्रो यो हक प्रद बोनसहरू सूचीकरण गर्ने भन्ने कुराहरू, त्यो हाम्रो एक हाम्रो दृष्टिकोणबाट त्यो नियमित कुरा नै हो, कम्पनीहरूले जब जब थप सेयरहरू चाहिँ निष्कासन गर्दै जान्छन् त्यसलाई चाहिँ कारोबार योग्य बनाउनलाई यहाँ ल्याएर सूचीकृत गर्छन्, त्यो नियमअनुसार गर्नै पर्छ, यो त नियमित कुरा भयो। अर्को कुरा के भन्दा, यसले एकातिर बजारको आकारलाई बढोत्तरी गर्छ, त्यो सकारात्मक पक्ष हो, अर्कोतिर के हुन्छ भन्दाखेरि बजारमा चाहिँ आपूर्ति बढाइदिन्छ, जब जुन कुराको आपूर्ति बढ्छ त्यसले चाहिँ मूल्यमा चाहिँ नकारात्मक असर गर्छ, जो हामीले सामान्य जानेको आर्थिक नियम हो, होइन, त्यसकारण यसका चाहिँ सकारात्मक र नकारात्मक पक्ष दुवै छन्, र तर दीर्घकालमा गएर चाहिँ यसले चाहिँ बजारलाई लगानीकर्ताहरूलाई सबैलाई लाभ नै पुर्याउँछ, जब बजारको आकार ठुलो हुन्छ, जब बजार गहिरो हुन्छ त्यति नै त्यही स्तरमा चाहिँ बजार चाहिँ तरल हुन्छ, तरलता यो दोस्रो बजारको मुख्य विशेषता नै त्यस्ता सम्पत्तिहरूलाई चाहिँ तुरन्त नगदमा परिणत गराइदिने भन्ने चाहिँ मुख्य उद्देश्य नै दोस्रो बजारको उद्देश्य भएको कारणले गर्दाखेरि चाहिँ दीर्घकालमा चाहिँ यसले फाइदा नै पुर्याउने भएको कारणले गर्दा तत्काललाई चाहिँ मूल्यमा चाहिँ नकारात्मक असर गरे पनि दीर्घकाललाई चाहिँ लगानीकर्तालाई फाइदा नै पुग्छ यसबाट।
अहिलेको बजार जुन तरिकाले वृद्धि भइरहेको छ यसले केही ठूला लगानीकर्ताहरू पनि अब आउन थालेका छन् भन्ने कुराहरू बजारमा आइरहेका छन् र केही चाहिँ हल्ला पनि छ भनिन्छ। अन्त्यमा चाहिँ लगानीकर्ताले लगानी गर्दाखेरि खास गरी यही कुरा के कुरामा ध्यान दिन आवश्यक छ?
ठूला लगानीकर्ता साना लगानीकर्ताहरूको चर्चा परिचर्चा मिडियामा चाहिँ भइ नै रहेको छ, त्यसकारण चाहिँ यसमा चाहिँ मलाई स्पष्ट गर्ने मौका पनि दिनुभयो, मलाई खुसी लाग्यो। के चर्चा छ भन्दाखेरि हाम्रो बजार चाहिँ केही मुठीभर ठुला लगानीकर्ताहरूको नियन्त्रणमा छ, उनीहरूले चाहिँ चाहे भने यसलाई बढाउन सक्छन्, चाहे भने घटाउन सक्छन् भन्ने चाहिँ एउटा छ, त्यो चाहिँ म भन्छु अहिलेको बजारमा असम्भव छ, किन भन्दा बजार धेरै फैलिएर गइसकेको छ, यहाँ धेरै कम्पनीहरू चाहिँ सूचीकृत भइसकेका छन्, धेरै सेयरहरू सूचीकरण भइसकेको छ, लगानीकर्ताको सङ्ख्या पनि दिनानुदिन बढ्दो छ, नेपालीहरूको आर्थिक स्तर बढ्दो छ, र ठुला हिजोको दिनमा जुन ठुला लगानीकर्ताहरू भनिया थिए ती अब सधैँ ठुला मात्रै रहने अवस्था छैन, अरू पनि ठुला लगानीकर्ताहरूको प्रवेश छ भनेपछि यहाँ बजारमा धेरै ठुला लगानीकर्ताहरू भइसके, होइन, भनेपछि यो लगानीकर्ताहरूको समूह जति फैलिँदै जान्छ त्यति चाहिँ केही सीमित व्यक्ति अथवा समूहले चाहिँ यो बजारलाई नियन्त्रणमा राख्न चाहिँ अप्ठ्यारो हुँदै जान्छ, गाह्रो हुँदै जान्छ, असम्भवै हुँदै जान्छ, त्यो चाहिँ सकारात्मक विकास चाहिँ हाम्रो बजारमा छ, एउटा तपाईँको पहिलो प्रश्न यो थियो। अनि दोस्रो चाहिँ यस्तो बजारमा चाहिँ लगानीकर्ताहरूले चाहिँ के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा हो, होइन, अहिले चाहिँ हाम्रो बजारको मात्रै होइन कि संसारभरको बजारको समस्या चाहिँ के हो भन्दा लगानीकर्ताहरू यस्ता खालका मुभमेन्टहरूमा चाहिँ अलि भावनात्मक रूपमा यो मुभ हुने सम्भावना हुन्छ कि अलि बढेको बेला बढी नै उत्साही हुने र घट्ने बेला बढी नै निराश हुने यो मानवीय स्वभाव हो मानवीय भावना हो त्यो चाहिँ हाम्रो बजारमा मात्रै होइन संसारभरकै बजारमा हो हुन्छ त्यस कारण चाहिँ पहिला उसले लगानीकर्ताले आफैलाई चाहिँ वाच गर्नु पर्यो कतै म भावनामा बगिरहेको त छैन भनेर त्यस कारण उसले लगानी सम्बन्धी चाहिँ निर्णयहरू गर्दाखेरि केही वस्तुगत कुराहरूलाई चाहिँ ध्यान दिनुपर्छ जब कि जस्तो कि कुनै कम्पनीको सेयर किन्दैछ भने त्यो कम्पनीको व्यवसाय के हो उसको नाफा घाटेको अवस्था के छ उसका सञ्चालकहरू को हुन् होइन उनीहरूको चाहिँ ट्र्याक रेकर्डहरू के छ ती सबै कुराहरूको विश्लेषण गर्नुपर्छ त्यसो गर्दाखेरि ती सबै हिसाब किताबहरू गर्दाखेरि चाहिँ हुनसक्छ उसले निकालेको चाहिँ अब निष्कर्ष र बजारको जुन जुन सेयरको मूल्य छ त्यसमा चाहिँ म्याच नहोला होइन तर चाहिँ त्यो डेभिएसन साह्रै ठुलो छ भने त्यसमा चाहिँ लागिहाल्न चाहिँ हामी सुझाव दिँदैनौँ जस्तो कि यसको अझ यसलाई चाहिँ स्पष्ट शब्दमा भन्दाखेरि सबै कुराको हिसाब किताब गर्दाखेरि कुनै कम्पनीको सेयरको मूल्य चाहिँ तपाईँको चाहिँ 100 निस्कन्छ भने त्यो कम्पनीको मूल्यलाई त मैले 1500 चाहिँ हाल्नु भएन त्यो धेरै ठुलो डेभिएसन भयो नि त त्यहाँ तर कुनै कम्पनीको तर 100 रुपियाँ छ भने त्यसमा 110, 20, 15 त हाल्न त भयो होइन त्यो कुराहरूको चाहिँ विचार गर्ने भनेर भन्न खोजा हो त्यसरी बुझ्नु पर्यो सतर्कता अप्नाउने भनेको यस्तो कुराहरूमा हो हामीले
काठमाडौँ उपत्यका बाहिर पनि शाखा खोलेर कारोबार गर्दा यसले शेयर बजारमा पार्ने प्रभावको विषयमा नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीसँग गरिएको कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ अर्को हप्ता नयाँ आर्थिक विषयका साथ उपस्थित हुने नै छु त्यति बेलासम्मका लागि प्राविधिक साथी संघर्ष विष्टसँगै साथी ऋग्वेद शर्मा र पिटी रोप्सन बिदा हुन्छौ नमस्कार।